Oggi TG location bhi khol diya. Exit 579 from Highway 401 in Napanee. Ahoji, koi appointment nahi, drive-through facility. Exit 579 from Highway 401 in Napanee. Quick Truck Lube, the one-stop shop. 519-622-0660 ja quicktrucklube.com. QTL, because we care. Quick Truck
Lube! COVID-19 ki vaccine hai aur aap?
Mujhe kaise pata chalega ki COVID-19 ki vaccine mehfooz hai?
जब भी कोई नई चीज आती है तो सवालात का जहन में आना आम बात है। हम आपको आगाह करना चाहते हैं कि हेल्थ कनाडा सिर्फ उन वैक्सीनों की मंजूरी देता है जो महफूज, मुअस्सर और आला तरीन मयार की हामिल होती हैं। कनाडा अपने आला मयारात और सख्त गिर वैक्सीन के जायजे के अमल की बदौलत दुनिया भर में जाना जाता है। COVID-19 की वैक्सीनों के बारे में canada.ca/covid-vaccine पर मजीद मालूम हासिल करें। हुकूमत कनाडा की तरफ से एक पैगाम।
J&G Mortgages deals with mortgages for self-employed, financing for second mortgages, 100% financing on builder purchases, new immigrants and low rates. If you're looking for a career in mortgage industry, J&G Mortgages is hiring for new and experienced mortgage agents. For more information, call Jarmanjeet Singh or Gurpreet Obey at 416-898-3800-416-898-3800. Brokerage license number 13034.
ओ मैं क्या जल्दी तैयार हो जा, फर्नीचर पसंद करदे करदे भी टाइम लगना।
हाँ, सोडी फर्नीचर ही तो जाना है, अपने घर दे कोल एयरपोर्ट रोड वाली लोकेशन ते।
हो नहीं, हुन आपा उना दी कैनेडी लोकेशन ते जाना, हुन उना दा पूरा स्टाफ पूरी क्वालिटी नाल इको छत नीचे अपनी सर्विसेज देवेगा।
सोडी फर्नीचर कम्युनिटी दा सब पुराना फर्नीचर स्टोर हुन अपना फर्नीचर कैनेडी लोकेशन तो ही सेल करेगा। अपनी पसंद दा फर्नीचर वधिया डील्स ते लैण लई अज ही आओ इना दी कैनेडी लोकेशन 142 कैनेडी Road South Brampton Day. Call 905-874-7171.
चंद दोस्तों और पड़ोसियों से मुलाकात करना, काम के बाद साथियों के साथ जमा होना, किसी दोस्त की शादी में शामिल होना, सब बेजरर मालूम होते हैं, लेकिन ये इस किस्म की चीजें हैं जिनसे ओंटेरियो में कोविड-19 के मामलों में नुमाया इजाफा होता है। माशरती फैलाव की वजह से ज्यादा लोग बीमार हो रहे हैं, हमारे अस्पताल बेबस हो सकते हैं और हम सब खतरे से घिरते जा रहे हैं। वैक्सीन हमारी हिफाजत में मदद करेंगी, लेकिन जब तक ये वसी पैमाने पर दस्तयाब नहीं हो जाए, हम सबको सेहत आमा के मशवरे और हिदायत पर अमल करना चाहिए। इसका मतलब ये है कि घरेलू सामान खरीदने जैसी जरूरी वजूहात के अलावा घर पर ही रहें, घर पर रहें, महफूज रहें, जिंदगियां बचाएं। हुकूमत ओंटेरियो की जानिब से अदाशुदा।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहणगे।
S&S Lawyers को इन्हां सारे सवालां दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही S&S Lawyers नूं कॉल करो 416-655-2000।
शाहजी रेक्सडेल हुंदे पे लेनी हो सोनाटा एलेंट्रा या फिर 200 सेंटा पे, जल्दी से शाह अहमद को अभी फोन मिला लो रे, क्योंकि शाहजी अब रेक्सडेल हुंदे पे।
कारों के जादूगर शाह अहमद अब रेक्सडेल हुंडे पर हैं और शाह जी से बेटर प्राइस और सर्विस आपको कहीं नहीं मिलेगी। कॉल करो 416-817-2720
क्योंकि शाह जी रेक्सडेल हुंडे पे।
जी सारे नाजरीन, वेलकम बैक एंड आई होप यू एंजॉयड अ ब्यूटीफुल इंटरव्यू, अ वेरी टचिंग इंटरव्यू, इट टचेस योर हार्ट, यू नो, आपके दिल को लगेगा जो इनकी बातें सुनकर। एंड हमारी भी दुआएं कि अल्लाह सुब्हान तआला हमको भी उसी रास्ते पे चलाए, इसी रास्ते पे चलाए। हम तो नाम के मुसलमान, क्योंकि आई वॉज बॉर्न इट एज ए मुस्लिम, और उसके बाद फिर ये कि मेरे वालदा ने मेरा नाम अब्दुल माजिद रखा, तो अब्दुल माजिद सर्वेंट ऑफ अल्लाह सुब्हान तआला, मगर एम आई डूइंग ऑल दोज थिंग्स विच कुरान एंड सुन्नत टेल्स मी टू डू। कादिम अब्दुल माजिद का मतलब अल्लाह सुब्हान तआला का नाम और उसके साथ सर्वेंट ऑफ अल्लाह सुब्हान तआला। एंड एनीवे हमारी दुआएं यही है कि हमको अल्लाह सुब्हान तआला सही रास्ते पर चलने की तौफीक अता फरमाए। जनाब जुनेद जमशेद साहब की आवाज़ में एक बहुत ही खूबसूरत कलाम है, ये लगाता हूँ आपके लिए मैं। 416-620-1778 हमारा फोन नंबर।
दिल बदल दे मेरा, दिल बदल दे मेरा, दिल बदल दे मेरा, दिल बदल दे मेरा दिल बदल दे, मेरा दिल बदल दे, मेरा दिल बदल दे, मेरा दिल बदल दे। मेरा गफलत में डूबा दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। हवाओ हिर्स वाला दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। खुदाया फजल फरमा दिल बदल दे, खुदाया फजल फरमा दिल बदल दे। बदल दे दिल की दुनिया दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। गुनाहगारी में कब तक उम्र काटूं, गुनाहगारी में कब तक उम्र काटूं। बदल दे मेरा रास्ता दिल बदल दे, सुनूं मैं नाम तेरा धड़कनों में, सुनूं मैं नाम तेरा धड़कनों में। मजा आ जाए मौला दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। हटा लूं आंख अपनी माँ सिवा से, हटा लूं आंख अपनी माँ सिवा से। जीऊं मैं तेरी खातिर दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। करूं कुर्बान अपनी सारी खुशियाँ, करूं कुर्बान अपनी सारी खुशियाँ। तू अपना गम अता कर दिल बदल दे, सहल फरमा मुसलसल याद अपनी, सहल फरमा मुसलसल याद अपनी। खुदाया रहम फरमा दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। मेरा दिल बदल दे, मेरा दिल बदल दे, मेरा दिल बदल दे, मेरा दिल बदल दे। पड़ा हूँ तेरे दर पे दिल शिकस्ता, पड़ा हूँ तेरे दर पे दिल शिकस्ता। रहूं क्यों दिल शिकस्ता दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। तेरा हो जाऊं इतनी आरज़ू है, तेरा हो जाऊं इतनी आरज़ू है। बस इतनी है तमन्ना दिल बदल दे, मेरी फरियाद सुन ले मेरे मौला, मेरी फरियाद सुन ले मेरे मौला। बना ले अपना बंदा दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे। दिले मगमूम को मसरूर कर दे, दिले मगमूम को मसरूर कर दे। दिले बेनूर को पुरनूर कर दे, मेरा जाहिर सवर जाए इलाही, मेरा जाहिर सवर जाए इलाही। मेरे बातिन की जुल्मत दूर कर दे, मेरा गफलत में डूब دل بدل دے.
جی صاحب بہت ہی خوبصورت کلام آپ نے سماعت فرمایا جناب جنید جمشید کی آواز میں, اور اس کے ساتھ ہی بس وقت ہوا ہے آپ سے اجازت چاہنے کا. بہت بہت شکریہ آپ لوگوں کے پروگرام کو سننے کا, پسند کرنے کا, اور فون کالز کا. بہت سارے فون کالز آئے جن کو اٹینڈ نہ کر سکے ان سے معذرت خواہ ہیں. اینڈ بٹ دیر از آلویز ٹمارو. کل ان شاء اللہ تعالیٰ بشرط زندگی آپ سے ملاقات ہوگی. چلتے چلتے ایک گزارش ہے, التجا جو ہمیشہ کرتا ہوں, ہمیشہ کرتا رہوں گا, کہ اپنی دعاؤں میں ہمیشہ ہمیں یاد رکھا کریں. ہم آپ کے لیے دعا گو ہوں گے, آپ ہمیں اپنی دعاؤں میں یاد رکھیں. خاص طور سے ہمارے دوست ہمارے بھائی مظفر علی کو اپنی دعاؤں میں ضرور یاد رکھیں, ان کے ساتھ وہ تمام لوگ جو اپنا سفر مکمل کر کے اس دنیا سے رخصت ہو چکے ہیں. اللہ سبحانہ تعالیٰ ان کے گناہوں کو بخش دے, ان کے درجات کو بلند کر, انہیں جلد طرف دوست میں عطا فرمائے. آمین ثم آمین. ٹل ٹمارو, اللہ حافظ.
مانگتا ہوں عطا, مانگتا ہوں الہی میں تجھ سے دعا, مانگتا ہوں عطا کر تو شان کریمی کا صدقہ, رحیمی کا صدقہ. نہ مانگوں گا تجھ سے تو مانگوں گا کس سے, نہ مانگوں گا تجھ سے تو مانگوں گا کس سے, تیرا ہوں میں تجھ سے عطا مانگتا, کرم مانگتا ہوں عطا مانگتا ہوں الہی میں تجھ سے دعا مانگتا ہوں. جو مفلس ہے ان کو تو دولت عطا کر, جو بھی صحت عطا کر, جو مفلس ہے ان کو تو دولت عطا کر, جو بیمار ہے ان کو صحت عطا کر, مریضوں کی خاطر شفا مانگتا ہوں, مریضوں کی خاطر شفا مانگتا ہوں الہی میں تجھ سے دعا مانگتا ہوں, کرم مانگتا ہوں عطا مانگتا ہوں الہی میں تجھ سے دعا مانگتا ہوں. الہی ہمیشہ دو مسرور رکھنا, بلا سے ہم کو صدا دور رکھنا.
WTOR, Youngstown, Toronto, now concludes a full day of broadcasting activities. WTOR is owned and operated by Birosh Broadcasting Corporation and operates on an assigned frequency of 770 kHz as authorized by the Federal Communications Commission, Washington, D.C. Do join us again in the morning hours when we resume with the sounds of our world in words and in music.
We have ignition. Strap in.
You're about to listen to the hottest sounds. It's the hottest mixtape in the world. And you've got it.
This station is now the ultimate power in the universe.
The station with the
best music.
Best music.
I love the music.
I love radio, music, and more.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7 हमारी रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं। इसके अलावा आज ही रोकू ऐप अपने स्मार्ट टीवी में डाउनलोड कीजिए, बिल्कुल फ्री। हमारे साथ शामिल रहने के लिए आपका बहुत बहुत शुक्रिया। आज भी हम खूबसूरत, दिलकश, मजाया, मालूमती और मजहबी प्रोग्राम से लेकर आपकी खिदमत में हाजिर है। एडवर्टाइजमेंट या फीडबैक के लिए आप हमें कॉल कर सकते हैं 647-898-6245। प्रोग्राम का आगाज करते हैं हमेशा की तरह BBC न्यूज से सेरविन के साथ।
मुल्क में कोरोना केसेस में इजाफा, मजीद पाबंदियों का फैसला। चेयरमैन सेनेट का इंतखाब, यूसुफ रजा गिलानी का अदालत से रुजू और मिलिएगा अपने हाथों से बेटी की शादी के कपड़े तैयार करने वाले हफीजुल्ला से। ये BBC उर्दू सर्विस है। काशान अकमल से खबरें सुनिए। पाकिस्तान में कोरोना की तीसरी लहर पर काबू पाने के लिए वजीर मंसूबाबंदी असद उमर की जेर सदारत नेशनल कमांड एंड ऑपरेशन सेंटर के अहम इजलास में कोरोना का फैलाव रोकने के लिए आयद पाबंदियों में सख्ती का फैसला किया गया है। इस्लामाबाद से BBC की नामा निगार सारा अतीक की रिपोर्ट।
वफाकी वजीर बराए मनसूबाबंदी और NCOC के चेयरमैन असद उमर ने ट्विटर पर अपने बयान में बताया कि सूबों और इस्लामाबाद इंतजामिया को SOPs पर अमल दरामद के लिए सख्त हिदायत जारी कर दी गई हैं, जबकि खिलाफ वर्जी की सूरत में सख्त कार्रवाई की जाएगी। दूसरी जानब वफाकी वजीर तालीम शफकत महमूद का कहना था कि मुल्क भर के तालीमी इदारों को खोलने से मुतालिक अहम इजलास जुमेरात 24 मार्च को होगा। रवा साल फरवरी में मुल्क में तालीमी सरगर्मियां बहाल की गई थी, तहम कोरोना के केसेज में इजाफे के बाद 15 मार्च को 2 हफ्ते के लिए इन्हें दोबारा बंद कर दिया गया था।
पाकिस्तान में गुज़िश्ता 24 घंटों के दौरान मजीद 3,669 अफराद में कोरोना की तस्दीक और 20 अमवात रिपोर्ट हुई हैं। नेशनल कमांड एंड ऑपरेशन सेंटर के मुताबिक मुल्क में गुज़िश्ता रोज 43,498 टेस्ट किए गए थे, जिनमें से मस्बत केसेस की शरह 8.4% रही है। मजमूई तौर पर पाकिस्तान में कोरोना के मुतासरीन की तादाद 6,30,000 से ज्यादा हो गई है, जबकि अब तक 13,863 अफराद इसकी वजह से हलाक भी हुए हैं। आलमी सतह पर कोरोना के मुतासरीन की तादाद 12 करोड़ 32 लाख से ज्यादा और हलाकतें 27 लाख 16 हजार से तजावज कर गई हैं। कोरोना की मौजूदा सूरत हाल में बरतानवी वबाई अमराज की एक माहिर ने पेशगोई की है कि लोगों को कई साल तक कोरोना की पाबंदियों पर अमल पैरा रहना पड़ सकता है। तफसील हुदा इकराम से।
अमेरिका के शहर मियामी के बीच पर जमा होने वाले अफराद को लाहक कोरोना वायरस के खतरे के पेश नजर कर्फ्यू नाफिज कर दिया गया है। इंडिया में गुज़िश्ता 1 हफ्ते के दौरान 2,60,000 नए कोरोना केसेज रिपोर्ट हुए हैं, जो वबा के आगाज से अब तक की सबसे बड़ी हफ्तावार तादाद है। जर्मनी के मुतअद्दिद सूबों की हुकूमतों ने अप्रैल के महीने तक कोरोना लॉकडाउन जारी रखने का मुतालबा किया है। इस बारे में फैसले करने के लिए जर्मन चांसलर एंगेला मर्केल ने आज एक मुशावरती इजलास भी बुलाया है। यूनान की हुकूमत ने एथेंस रीजन में कोरोना की बिगड़ती सूरत हाल में गैर सरकारी डॉक्टरों और तिबी अमले को मदद करने की अपील की है।
पाकिस्तान पीपल्स पार्टी ने चेयरमैन सेनेट के इंतखाब में साबिक वज़ीर-ए-आज़म यूसुफ रजा गिलानी के वोट्स मुस्तरद होने के मामले पर इस्लामाबाद हाईकोर्ट में दरख्वास्त दायर कर दी है। तफसील बता रहे हैं बिलाल जैदी।
साबिक वज़ीर-ए-आज़म और चेयरमैन सेनेट के लिए पाकिस्तान डेमोक्रेटिक मूवमेंट के मुश्तरका उम्मीदवार यूसुफ रजा गिलानी ने फारूक एच नाइक के जरिए दरख्वास्त दायर की है, जिसमें कहा गया है कि यूसुफ रजा गिलानी के हक में पड़ने वाले वोट मुस्तरद करने का प्रिजाइडिंग ऑफिसर का फैसला गैर आइनी है। दरख्वास्त में कहा गया है कि सेनेट में PDM से ताल्लुक रखने वाले अरकीन की अक्सरियत थी, इसलिए नाजायज तरीके से सेनेट चेयरमैन की सीट छीनी गई है। अदालत ने साबिक वज़ीर-ए-आज़म की दरख्वास्त समाअत के लिए 24 मार्च को मुकर्रर कर दी है।
صوبہ خیبر پختونخوا کے ضلع بنو میں چار کم عمر لڑکوں کی لاشیں ملنے کے بعد مقامی لوگ ان کی لاشوں کو لے کر روڈ پر احتجاجی دھرنا دیے بیٹھے ہیں۔ پشاور سے بی بی سی کے نامہ نگار عزیز اللہ خان کی رپورٹ۔
یہ دھرنا جانی خیل میں سڑک پر قلعے کے قریب جاری ہے اور اس میں علاقے کے لوگ بڑی تعداد میں شامل ہیں۔ چار کم عمر لڑکوں کی قتل شدہ دفن کی گئی لاشیں جانی خیل میں قبرستان کے قریب سے گزشتہ روز ملی ہیں۔ چاروں لڑکے 20 روز پہلے شکار کے لیے گئے تھے اور پھر واپس نہیں آئے۔ مظاہرین کا کہنا ہے کہ جب تک قاتلوں کی نشاندہی کر کے انہیں سزا نہیں دی جاتی ان کا دھرنا جاری رہے گا۔ انہوں نے لواحقین کے لیے شہداء پیکج کا مطالبہ بھی کیا ہے۔
ہاتھوں سے کشیدہ کاری صوبہ بلوچستان کے قبائلی سماج میں عمومی طور پر خواتین کے لیے مخصوص ہے، اور اگر کوئی مرد اس کام کو کرتا ہے تو اسے معیوب بھی سمجھا جاتا ہے۔ مگر صوبہ بلوچستان کے دارالحکومت کوئٹہ کے رہائشی حفیظ اللہ اپنے ہاتھوں سے سلائی اور کڑھائی کر کے بیٹی کی شادی کے جوڑے تیار کر رہے ہیں، اور اس کی وجہ صرف اور صرف ان کی اپنی بیٹی سے بے انتہا محبت ہے۔ انہوں نے بی بی سی سے خصوصی بات چیت کی ہے۔
میرا دل یہ چاہتا ہے کہ میں اس کے جتنے بھی سوٹس وغیرہ ہیں وہ میں خود اپنے ہاتھوں سے ہی بناؤں، یاد بھی دلائیں گی اور ایک ایز اے گفٹ میری طرف سے بھی اس کو ہوں گے۔ جب بھی وہ کوئی سوٹ پہنے گی تو لازماً اپنے والد کو یاد کرے گی۔ یہ میرا شوق ہے، میں شوق کے حوالے سے ہی یہ کام کر رہا ہوں۔ میری بیٹی کی جو شادی کے جہیز کے لیے سوٹس وغیرہ ہم لوگ بنا رہے ہیں۔ ہم لوگوں کا تو رواج ہے 15 سے 20 جوڑے بنانا، 15 سے 20 جوڑوں میں تقریباً 12-13 جوڑے میں نے اپنے ہاتھوں سے بنائے۔
بی بی سی اردو سروس میں خبروں کا سلسلہ ابھی جاری ہے۔
گلوبل نیوز بیٹ آپ ہر شب 8 بجے سے صبح 1 بجے تک ہر گھنٹے کے بعد ہمارے پارٹنر ایف ایم ریڈیو چینلز پر سن سکتے ہیں۔ 2.5 منٹ پر مبنی گلوبل نیوز بیٹ میں انٹرٹینمنٹ، سائنس، ٹیکنالوجی اور سپورٹس کے علاوہ ملکی اور بین الاقوامی خبریں شامل ہیں۔ گلوبل نیوز بیٹ بالخصوص نوجوانوں کے لیے ترتیب دیا گیا ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ متنازع تقریر سے متعلق درج مقدمے میں پاکستان مسلم لیگ نون کے رکن قومی اسمبلی میاں جاوید لطیف کی عبوری ضمانت کی درخواست سیشن کورٹ لاہور نے منظور کر لی ہے۔ مزید بتا رہے ہیں اعظم خان۔
میاں جاوید لطیف لاہور کے ایڈیشنل ڈسٹرکٹ اینڈ سیشن جج کی عدالت میں پیش ہوئے۔ ان کی جانب سے دائر درخواست میں موقف اپنایا گیا کہ ٹاؤن شپ پولیس نے ریاستی اداروں کے خلاف تقریر کرنے کے الزام میں جھوٹا مقدمہ درج کیا۔ لیگی ایم این نے جاوید لطیف معصوم اور ان کا وقوع سے کوئی تعلق نہیں ہے۔ درخواست میں مقدمہ میں عائد کیے گئے الزامات پر مزید تحقیقات کا مطالبہ بھی کیا گیا۔ عدالت نے 50,000 روپے کے مچلکوں کے عوض 30 مارچ تک ضمانت منظور کرتے ہوئے آئندہ سماعت پر جاوید لطیف کے مقدمے کا ریکارڈ طلب کر لیا ہے۔
میانمار میں 1 فروری کی فوجی بغاوت کے بعد شروع ہونے والے جمہوریت نواز مظاہروں کا سلسلہ بدستور جاری ہے، جبکہ 3 روز قبل حراست میں لیے گئے بی بی سی کے رپورٹر کو رہا کر دیا گیا ہے۔ مزید بتا رہی ہیں آسیہ انصر۔
بی بی سی برمی سروس کے نامہ نگار آنگ تھور کو 19 مارچ کے دن ملک کے دارالحکومت کی ایک عدالت کے باہر کام کے دوران سادہ کپڑوں میں ملبوس افراد نے حراست میں لے لیا تھا۔ آج ملک کے سب سے بڑے شہر ینگون میں سخت سیکیورٹی انتظامات کے باوجود مظاہرین نے گاڑیوں کے ہارن بجا کر فوجی بغاوت اور سیاسی رہنماؤں کی گرفتاریوں کے خلاف اپنا احتجاج ریکارڈ کروایا، جبکہ شہر کے 2 علاقوں میں فوج کے مخالف بینرز بھی آویزہ کیے گئے۔ اب تک سیکیورٹی فورسز کی جانب سے فوجی بغاوت کے خلاف جاری اس احتجاج میں کم از کم 250 افراد ہلاک ہو چکے ہیں۔
آسٹریلوی ریاست نیو ساؤتھ ویلز میں خطرناک سیلابوں کے پیش نظر درجنوں علاقوں سے ہزاروں افراد کو محفوظ مقامات پر منتقل کر دیا گیا ہے۔ حکام کے مطابق نیو ساؤتھ ویلز کے 38 علاقوں اور دارالحکومت سڈنی کے متعدد زیر آب علاقوں سے 18,000 افراد نقل مکانی کر چکے ہیں۔ محکمہ موسمیات کے مطابق آئندہ 2 دنوں تک موسم شدید رہے گا، جس کی وجہ سے مزید سیلاب کا بھی خطرہ ہے۔ تاہم حکام کا کہنا ہے کہ گزشتہ 50 برسوں میں یہ اپنی نوعیت کا پہلا سیلاب ہے جو آئندہ پورے ہفتے تک جاری رہ سکتا ہے۔ اور اب سنیے سپورٹس راؤنڈ اپ۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں عبدالرشید شکور۔ پاکستانی کرکٹ ٹیم کی جنوبی افریقہ روانگی سے پہلے تمام کھلاڑیوں اور کوچنگ اسٹاف کی چوتھی ٹیسٹنگ 24 مارچ کو ہوگی۔ ٹیم کے ایک کھلاڑی کو کل سے 24 گھنٹے تک آئسولیشن میں رہنا ہوگا، جس کے بعد ان کے 2 کووڈ ٹیسٹ ہوں گے اور دونوں منفی نتائج کی صورت میں وہ ٹیم کے ساتھ روانہ ہو سکیں گے۔ ان کھلاڑی کا گزشتہ ہفتے کووڈ ٹیسٹ مثبت آیا تھا۔ ویسٹ انڈیز اور سری لنکا کے درمیان اینٹیگا میں کھیلے جانے والے ٹیسٹ میچ کا آج دوسرا دن ہے۔ پہلے دن سری لنکا کی ٹیم پہلی اننگز میں صرف 169 رنز بنا کر آؤٹ ہو گئی تھی۔ اوپنر لاہیرو تھری مانے 70 رنز کے ساتھ ٹاپ اسکورر رہے تھے۔ جیسن ہولڈر نے 5 وکٹیں حاصل کی۔ ایف اے کپ فٹ بال میں چیلسی نے شیفیلڈ یونائیٹڈ کو 2 گول سے ہرا کر سیمی فائنل میں جگہ بنا لی۔ چیلسی کی ٹیم گزشتہ سال کے ایف اے کپ کی فائنلسٹ ہے۔ لیسٹر نے مینچسٹر یونائیٹڈ کو 1-1 میں 3 گول سے ہرا کر 39 سال میں پہلی مرتبہ سیمی فائنل کے لیے کوالیفائی کیا ہے۔ پریمیئر لیگ میں آرسنل نے ویسٹ ہیم کے خلاف میچ 3 گول کے خسارے میں جانے کے باوجود 3-3 گول سے برابر کر دیا۔ ٹاٹنہم نے ایسٹن ویلا کے خلاف 2 گول سے کامیابی حاصل کی۔ اٹالین لیگ کے میچ میں پوائنٹس ٹیبل پر 16 نمبر کی ٹیم بینیوینٹو نے یوونٹس کو 1 گول سے ہرا کر سب کو حیران کر دیا۔ انگلینڈ اور بھارت کے درمیان 3 ون ڈے انٹرنیشنل میچوں کی سیریز کل سے پونے میں شروع ہو رہی ہے۔ تاہم انگلینڈ کے فاسٹ بالر جوفرا آرچر کوہنی کی تکلیف کے سبب بھارت کے خلاف ون ڈے سیریز سے باہر ہو گئے ہیں۔ وہ آئی پی ایل کے ابتدائی میچز میں بھی نہیں کھیل پائیں گے۔ سابق عالمی نمبر 1 سرینا ولیمز نے انفٹ ہونے کے سبب میامی اوپن سے دستبرداری اختیار کر لی ہے۔ وہ یہ ٹورنامنٹ 8 مرتبہ جیت چکی ہیں۔ سرینا ولیمز نے اس سال جنوری میں آسٹریلین اوپن میں حصہ لیا تھا، جس کے سیمی فائنل میں انہیں نومی اوساکا نے شکست دی تھی۔
اور اب موسم کی صورتحال۔ محکمہ موسمیات کے مطابق آج ملک میں 4 صوبوں اور پاکستان کے زیر انتظام کشمیر میں آندھی، تیز ہواؤں اور گرج چمک کے ساتھ بارش، جبکہ بلند پہاڑوں پر برف باری کی توقع ہے۔ اس دوران ملک کے بالائی علاقوں میں بعض مقامات پر ژالہ باری بھی ہو سکتی ہے۔ آج کم سے کم درجہ حرارت لیہ میں -2 جبکہ کالام میں -1°C ریکارڈ کیا گیا۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
کووڈ 19 کی ویکسین ہے اور آپ؟
مجھے کیسے پتا چلے گا کہ کووڈ 19 کی ویکسینیں محفوظ ہیں؟
جب بھی کوئی نئی چیز آتی ہے تو سوالات کا ذہن میں آنا عام بات ہے۔ ہم آپ کو آگاہ کرنا چاہتے ہیں کہ ہیلتھ کینیڈا صرف ان ویکسینوں کی منظوری دیتا ہے جو محفوظ، مؤثر اور اعلیٰ ترین معیار کی حامل ہوتی ہیں۔ کینیڈا اپنے اعلیٰ معیارات اور سخت گیر ویکسین کے جائزے کے عمل کی بدولت دنیا بھر میں جانا جاتا ہے۔ کووڈ 19 کی ویکسینوں کے بارے میں canada.ca/covid-vaccine پر مزید معلومات حاصل کریں۔ حکومت کینیڈا کی طرف سے ایک پیغام۔
کہتے ہیں کہ مایا کو کھینچے مایا کر کر لمبے ہاتھ۔ ہیریسون دی میجیسٹک مارگیجز کے ساتھ ریزیڈینشل، کمرشل مارگیج، ری فائنینسنگ آپ نے کرنی ہے، کسی قسم کی انویسٹمنٹ پراپرٹی لینی ہے، سارے بینکرز اور لینڈرز کے ساتھ ڈیپ تعلقات ہیں ان کے۔ آپ کو فائنینسنگ کا بندوبست دیا جائے گا اور چارجز بھی کوئی نہیں دینے پڑیں گے۔ ہیریسون جی بڑی کمال کی تگڑم لڑا سکتے ہیں۔ بس آپ کال کر لیجئے اور پیسے کا رینج ہو جائے گا $228 سے $1,000 مہینہ۔ کیسے بچا سکتے ہیں؟ کال ہیریسون now 6472281000 Harry Sond of Majestic Mortgages.
Asian Food Center 905-793-1338. آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے۔ فروٹس اینڈ ویجیٹیبلس، گروسریز اینڈ سٹیبلس، فریش ڈیری اینڈ ایگ، فیوریٹس اینڈ کنفیکشنری، برانڈیڈ فوڈز، پرسنل کیئر اینڈ ہاؤس ہولڈ، سویٹس اینڈ سموساز۔ آرڈر ناؤ فار ان سٹور فری پک اپ 905-793-1338۔ ہوم ڈیلیوری از آلسو اویلیبل۔ ایشین فوڈ سینٹر 905-793-1338۔ ایشین فوڈ سینٹر۔
کر لے نام ہو یا پھر رشتہ کرنا ہو، ہر کام سفر کو کال کرو،
تین دشمن کرنے کا گھر ہو کے دادا،
ہر کام سفر کو کال کرو۔
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245 6478986245 سٹیز کے ریئل اسٹیٹ کی۔
کہیں مارگیج نہیں مل رہی، جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گے آسان۔ 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام۔ ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں۔ ری فائنینسنگ آپشنز، رینیول آپشنز، مارگیج ڈیفیکلٹیز، ڈاؤن پیمنٹ ایشوز، سیلف امپلائڈ، پرائیویٹ فنڈز، سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے۔ نمبر ٹو کال 6479235659 6479235659۔ لائسنس نمبر 10530۔
Roasted chicken, world's best spicy chicken, Albag style.
Best chicken sandwiches in GTA, 50% less greasy and oily. Roaster Chicken is located at 1758 Lawrence Avenue East at Victoria Park. Delivery available with Uber, DoorDash, Skip the Dishes. Business opportunities available. For more information, call 647-748-3444. That is 647-748-3444.
Ayayo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden, ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप या आपकी फैमिली डेथ, डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरतेहाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ के प्रदीप जी का नाम याद रखिएगा 4168945872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँ।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडरराइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 4168945872।
और हर ट्यूसडे को मेरे टॉक शो में जरूर शामिल हो।
अगर आपके घर में बेडबग्स हैं या किचन में कॉकरोचेस हैं या बेसमेंट में चूहे दौड़ते फिर रहे हैं तो उसके लिए एक ही नाम याद रखिए, बायोकैम पेस्ट कंट्रोल। हम आपको बेहतरीन क्वालिटी की सर्विस बेहतरीन रेट्स पर फ्राहम करेंगे। उसके लिए डायल कीजिए 4167476600 या मुझसे यानी आलिजा से डायरेक्ट रब्ता कीजिए 6478484020
Hello everybody, hello from Toronto, this is Arifa Muzaffar. Our website is www.eawaz.com. All these beautiful programs are there and we are adding all the links so that for your convenience, if you can click any link, you can find the answers what you are looking for. In this show, I always have a wonderful person, Dr. Anthony Leeds with me from UK. You can Google Dr. Anthony Leeds. What a wonderful person, great deal of experience. He was part of multidisciplinary team as well. Of course, graduated in England and doctor also worked on placental transmission of malaria. That's in Niagara. Doctor, do correct me if I'm wrong. He was a chairman of Royal Society of Medicine Forum on Food and Health. Dr. Anthony is working on obesity, on formula foods. We did talk about on obesity and all the problems linked to obesity. Dr. Anthony, I welcome to your show and how are you?
I'm fine, thank you very much. Thank you. And you?
I am always happy, healthy, and I think this word means a lot to me because there are times, ups and downs in the life, and when I say I feel happy, I feel healthy, and I feel terrific, that definitely changes my mood. Today our topic is, we are going to talk about how much weight needs to be lost for the health benefit to be gained, and how best to get help. Dr. Anthony, now we need your advice.
Thank you very much. I thought that today we might consider what's actually been happening over the last 20 or 30 years, during which time people in most parts of the world have actually gained weight, certainly in North America, in Europe, in Australasia, and indeed in Southeast Asia and South Asia. We know that quite a proportion of the population have slowly drifted up in terms of weight gain. And surveys of populations have shown, for example, in North America, that on average people gain about 0.6 to 1.7 pounds per year. And if you imagine that happening over a period of 10 or 15 or 20 years, you can see that some individuals may well have gained 20 or 30 pounds during that time. And of course, there are consequences to that weight gain. We've already discussed a number of conditions that are associated with being heavy. There are the metabolic problems of diabetes and high blood pressure, and then there are the mechanical problems like osteoarthritis, and I suppose one could say that gallstones are a mixture of being mechanical and a metabolic problem. But also, of course, we now know that in relation to the metabolic issues, there are problems relating to inflammation, and that individuals who are heavy usually have slightly more inflammation in the body, and as a consequence, this drives a number of the conditions that are associated with obesity. For example, it does drive the osteoarthritis. There is an inflammatory element in the joints, and then this also drives the vascular disease, because there is an association between being heavy and also the risk of developing arterial disease, heart attack, and so on.
Dr. Leeds, as you mentioned, that if we look at around the globe, people are more obese, have more weight on, and I think it's a lifestyle. I need your suggestion on that and your point of view on that. It's a lifestyle, plus lots of energy drinks are available. Lots of drinks and foods, added sugar foods are available. Does that, the governments cannot control it?
Well, what governments decide to do, of course, is very complex, because there are many factors that determine the decisions that are made. What we do know, of course, is that genetic factors play an important part, but also it's the interaction between those genetic factors and those predispositions, if you like, that interact with the environment. And there's absolutely no doubt, and there must hardly be a single person on the planet who wouldn't argue that there have been some major changes in lifestyle over the last 30 years or so. Many of these, of course, relate to technological advances, with the availability of lighting throughout the 24-hour period. Of course, we perhaps don't get as much sleep as we should, and we've discussed that before, but also devices, computers, televisions, laptops, iPads, and so on, all of which tend to draw our attention and therefore make us physically inactive at the time. Of course, the more recent developments incorporate often some devices that encourage us to be wary of the inactivity and to correct it, and some of those monitoring devices that can be worn on the wrist do that. So there's a recognition, I think, among the companies who develop technology that there is a need for providing this feedback. So that's all good. However, in the meantime, what we've got is a population that has gained overall on average, and we also have to recognize that there are subgroups within the population. Some have gained more weight than others for a variety of reasons, but nevertheless, as a whole, the global population has become more overweight and more obese. And so then when we come to the question of, well, what are we going to do about it, obviously there's a broad distribution of the amount of weight that people have gained, from just a few pounds to being perhaps 20 pounds overweight or 30 pounds overweight. And we also know, and we have some reasonably good statistics on this from some countries, not from all, that right up at the upper end of the distribution, we've got a rather greater increase in the number of people who are particularly heavy and who have super obesity and what we might call super obesity. And I think I mentioned that in the bariatric surgical service within which I worked a few years ago, we actually saw individuals who might weigh 200 kilograms, 400 pounds, or even heavier, although the majority would perhaps be around, say, 160 kilograms to 200 kilograms. And those individuals, of course, were very often needing surgical treatment.
Understand. And of course, we will talk about the surgical problems. Dr. Anthony Leeds, you will suggest what is required in a medical way, but as a layman in the community, I think income disparity has played a very important role, because those who have less income Here in Canada, there are so many kids, they go to schools without breakfast. Another thing is those who have less income, just to fill up their trolleys, just to fill up their appetite, or just to, when they go for the shopping, they don't do shopping wisely, because they have to do that much shopping in a given budget. They end up buying lots of sweet things, lots of candies, lots of drinks, heavily loaded with sugar. And then, of course, mental health is also a big issue. Then people just avoiding to meet others, sit home, and they eat that thing. As a layman, in my opinion, that is also a big contributor towards the weight gain. Now, internationally, if we look at it, what are the consequences of this global rise in obesity?
The consequences are that the conditions that are linked to being overweight and obesity are also rising. And again, we've already discussed the rising prevalence of diabetes, type 2 diabetes, where we have individuals who are known to have diabetes, but also those who have diabetes but don't know about it, and then also those who are slowly drifting towards diabetes as they age and who have pre-diabetes. Now, the actual numbers globally who fall into those categories of people who are undiagnosed or have pre-diabetes are very large indeed. So I think there's general recognition that much more needs to be done to help to identify these individuals, and in some countries this is being done very well. But also, of course, we're not just dealing with diabetes, but another example would be, as we've also discussed before, with an aging, heavier population, we're seeing more individuals with osteoarthritis. Most countries that are able to provide the service are seeing a greater number of individuals who need to have knee replacements and hip replacements and therapy of different types, medications and so on, for other joints that are affected by osteoarthritis. And there's no doubt at all that the epidemiological evidence shows that there is a relationship between body weight and the risk of developing osteoarthritis. And of course, we've also discussed the way in which reducing weight can be beneficial, both in diabetes and also in osteoarthritis. But of course, the list doesn't end there, because we also have, unfortunately, the link between obesity and some cancers. It's very clear, we understand some of the mechanisms. And although it's more difficult to undertake experimental prospective work in this area, what we can do is look at risk factors. And we can show, and many, many people have done the basic work showing that risk factors for cancer can be beneficially changed by losing weight. So there are a lot of areas, and indeed many of the chronic diseases that we are affected by are in some way linked to weight, in some way overweight and obesity.
Thank you very much. Now, which of these conditions, what you mentioned, are the most serious challenges?
I think that for any one individual, the conditions that challenge them most are the ones from which they suffer. But we also have to remember that individuals often are seen by us in the clinics with a combination of factors. So a high proportion of the older people with diabetes would have a bit of arthritis. They might have some obstructive sleep apnea, which we discussed last week, and we haven't yet had a talk about liver problems that relate to obesity. They may well have those. So by the time they get to a specialist clinic, such as the one that I was involved in, you might well find an individual who has several different conditions. They are in effect rather complex cases who do need specialist care. And again, also, and I think you referred to this previously, I do believe that we need many, many more specialists, specialist physicians, specialist dietitians, specialist physiotherapists even, who have experience of helping heavy people to be managed in a way that reduces their weight and improves the obesity-related conditions.
Thank you very much. My next question is, how to address these problems? We need the solution.
Yeah. So the interesting question here is, how much weight loss is needed, or how many other changes in the diet and lifestyle are needed in order to help an individual to improve their health state. Now, of course, it varies enormously from individual to individual, and I will say again, as I always do, that every comment made in this conversation is, of course, a general one, and each individual should seek individual advice from his own physician, dietitian, and other specialist where it's appropriate to do so. So we then look at a spectrum of need for weight loss, from a very relatively small amount of a few kilograms or a few pounds, maybe 5 or 10 pounds, right the way through to the other end of the range, where the bariatric surgeon is able to operate on an individual, and then subsequently the weight change may be really rather large. It can be 40 kilograms, it can be 80 kilograms, it could be 100 kilograms. Very, very variable. An average in the big studies from Sweden suggest around about 30 to 40 kilograms. That would be lost. Perhaps it would take 2 years to get to the lowest value, and then there might be a very slight drift up afterwards. But then we have to ask the question, how much weight is needed to achieve given effects? Now, the American Endocrinology Society has produced a paper which suggests targets that might be needed for the majority of heavy people. It was very interesting to note that the figure of 10% or about 10 kilograms weight loss commonly featured there. To get good results in blood pressure reduction, 5 to 10 kilograms. To get good results for osteoarthritis, we're thinking in terms of about 7.5 kilograms, about sort of 15 pounds, in order to get a good reduction of pain. In diabetes, we know from the diabetes remission trials that the very best results, produced most recently by the DIRECT trial that's been run in the UK in Glasgow and Newcastle, aiming to get 15 kilograms weight loss, that would be around about 30 pounds, is the target. Now, that's actually quite difficult to do. So we then have to say to ourselves, well, how are we going to do this? We know that bariatric surgery can give those larger weight losses needed for diabetes remission. But we know also that conventional diet, which is a diet where the dietitian would discuss with the individual the type of their eating and the food intake, and then make a recommendation for a 500 to 600 calorie reduction on a daily basis, and then you would get a reasonable weight loss of perhaps about 0.5 kilograms or 1 pound per week. Whether that's an appropriate intervention or whether we need something else to achieve 15 kilograms, 30 pounds weight loss. Now, while there are individuals who can use a conventional diet to achieve a 15 kilogram weight loss, we know they can do it. I've seen individual patients do it. It's usually where there is scope for change and where also the individual is relatively disciplined in being able to sustain the changes that are needed, and then also is not particularly challenged by the inevitable things that happen to all of us on a day-to-day basis. You know, there might be a stressful task that one has to do at work, or there are life stresses, death in the family, or serious illness, and so on. All those things that throw people off track when they're trying to lose and maintain weight. So individuals who are more resistant, perhaps, to those influences may well be more successful. So it is possible with conventional diet. However, when we look at the clinical trials, and I would remind everybody that the critical thing in making a judgment about what is appropriate to use within conventional orthodox medicine for achieving weight loss, we should, of course, always practice evidence-based medicine. And we should have good standard clinical trials to support what we do. So we then move on to the next step, which is the formula diet programs that have been of interest to me over the last 15 to 20 years, and which have been the subject of the diabetes remission trials recently. So the so-called DIRECT trial, which has shown that achieving that 15 kilogram or 30 pound weight loss enabled 70 to 80% of the individuals to move into diabetes remission in the first year, and the majority of those to maintain that at the end of the second year as well. And then, of course, the bariatric surgical procedures are particularly helpful for those who have metabolic disease, or perhaps would not be expected for a whole variety of reasons to respond to conventional diet. Bariatric surgery may well be beneficial. And then I think the final thing I should say is that we shouldn't just say, well, it's one thing or the other. Very often we might combine these, and we have to bear in mind that if somebody has lost 15 kilograms with a formula diet program, that's an 800 calorie diet run for 12 to 20 weeks in the Glasgow Newcastle study, which might seem very challenging, but they were able to do it. After they've done that, of course, conventional food is reintroduced and they move into a maintenance program. And one of the criticisms that people often level against rapid weight loss techniques is that, well, people can't maintain those weight losses, can they? They'll always regain the weight. The evidence is that if they're properly managed and a proper maintenance program is made available, maintenance is possible. However, you have to have that maintenance program, the education that is needed to help the individual to be prepared for weight maintenance. You have to have that put in place during the course of the weight loss. And then also you have to support them afterwards. If you just leave them on their own, many people will ultimately regain the weight. But if you provide the appropriate interventions, you can get maintenance. For example, in Copenhagen, in the Arthritis Institute, we've shown that people with osteoarthritis can lose about 12% of their body weight and can maintain about 10% for 4 years if the right things are done. So we have got some good experimental evidence that we can now do that effectively.
Thank you very much. This is what I understood, that to develop a discipline in someone's life definitely can help a lot. Discipline in a way, what they have to eat, what they have to leave. But these days, Dr. Leeds, when I even if you eat ketchup, use ketchup, it has high content of sugar. We eat bread, it does have sugar. Anything what we eat, it has sugar in it. And of course, that contributes towards weight gain. Yeah. My question over here is, in common language and common life, people sometimes say, leaving white things, that is sugar and salt, avoiding sugar and salt, too much use of sugar and salt, that helps, and drinking lots of water, that also help to an individual to lose weight. Is that right?
I think that within those statements there is a lot of truth. So with regard to salt, there's the association with high blood pressure, and many manufacturers have reformulated their products to reduce the amount of salt. With regard to sugar, much the same has happened across North America, Europe and Australia and so on, and indeed in Asia, that some products have been reformulated to reduce the amount of sugar and salt. So that's working in the right direction. I think there's one other key thing that is important also, and that is that the amounts of foods that are consumed are critical. And I think when we began our conversations a few weeks ago, I said that there was very clear evidence that portion sizes have increased in size recently over the last 20 or 30 years, but in fact also over a very long period of time. So for example, wine glasses, a very nice study showing the increase in size in wine glasses from the middle of the 18th century right through to the present time, but with the greatest increase taking place in the last 20 or 30 years. And when you look at plate size, dining plate size, that has also increased. If you look at the portion sizes delivered by some fast food outlets in terms of the amount of French fries and the actual size of the burger, those have gone up in the last 20 years, until very recently when many of the manufacturers and suppliers have actually recognized the need to moderate the portion size. However, perhaps I could just tell you one story, and that is that I did once have a patient who was also a senior chef in one of the tourist destinations in London, and we had a discussion about the issue of trying to offer smaller portions to people coming into the restaurant. And an interesting comment she made was that when people were offered smaller portions, they were then complaining that they were not getting very much for what they were having to pay for. Because I suppose everybody has got used to receiving a certain amount of food for the amount of money that they pay. And so I think that then also underlines the need for education and in some way making the smaller portions more attractive. And I think also, to be fair to manufacturers, we've begun to see a reduction in the size of some portions. So, for example, in Britain, the consumption of chocolate increased, I think it was something like 50-fold over a period of 20 or 30 years. Portion sizes have gone up. The sizes of bars sold in supermarkets and retail outlets had increased. But I think there is a slight trend now to recognizing that at least a proportion of the population would actually like to buy smaller bars of chocolate and are doing so. However, there's always a price issue, isn't there? It's always the larger, higher energy content ones that tend to be less expensive.
Thank you very much, Doctor. Now, on an individual level, how can an individual help themselves not to gain weight?
Well, surveys that have been done show
to gain weight, how to lose it.
Yes. I think we have to start really by looking at how do you lose weight, because so many people have already gained more weight than should be the case. About 2/3 of the populations in North America, Northern Europe, and parts of Asia are heavier than is desirable. And so surveys have been done that show where people get their information from, and obviously information is passed by word of mouth. Recommendations are made about diets. People buy books, they buy magazines, they listen to television programs, and they follow that type of diet. Sometimes they seek professional advice. They might have a word with the doctor or the practice nurse. They might be referred by the doctor to the practice nurse for guidance, or they may be referred to the dietitian. And receive appropriate guidance. One of the things I would have to say is that I think it's probably true that globally, whereas specialities like cardiology and endocrinology are recognized, and many specialist hospitals will have departments of cardiology and endocrinology, they may well not actually have what I would call a bariatric medicine department. And also in big primary care practices, there may not be a group that's particularly specialized in helping people to lose weight. I think that globally we have probably failed to allow the specialization into managing weight, and that is what is actually needed. So in parallel with giving the public the appropriate guidance, which is to choose the appropriate diets, they have to make the lifestyle and the dietary changes. Where they get their information from, of course, is their own choice, but that at some point they may well need to seek professional guidance, and the first point, of course, is to go and talk to the family physician.
Thank you very much. Is there any hormone in our body which stimulates to eat more?
Yes, essentially. And from the evidence we have, these vary from people from person to person. They may be more active in some individuals than others. And very interestingly, my colleagues in Glasgow, who've been undertaking the work related to diabetes remission, have shown that there is a relationship between the baseline levels of some of those hormones and whether or not the individual struggles to maintain weight or manages to maintain weight when they've actually achieved it. So in that trial, they used a formula diet program of 800 calories to achieve the initial weight loss. Then they were gradually moved back onto a conventional diet. And then, of course, they were observed for 1 year and then 2 years. And the individuals who were able to maintain the weight loss very tightly were slightly different compared to those who struggled to maintain the weight. And the hormone signaling was slightly different. And what this does is to highlight the fact that maybe in a few years' time we will be able to screen people, perhaps a blood test, and find out which individuals are likely to struggle more, and maybe we give them more help. Or even, and we have to recognize that there will be a place for pharmaceutical products, and that pharmaceutical products that mimic the actions of hormones are already in place, and we've recently seen some published evidence that one of those in particular is very potent and can be used in some individuals. Exactly who, we'll have to wait and see, but we do now know that individuals do vary. So when people say, and we've all heard individuals say, well, I can lose weight but then I gradually drifts back up over a period of time, we know that they're simply being driven by their internal physiology.